हामीले रोमीको पुस्तकको यो एकदम व्यवहारिक खण्ड रोमी 12:13-14 हेर्दै आइरहेका छौं। अनि परमेश्वरले हामीलाई ठूलो मुक्ति दिनुभएकोले हामीले उहाँको सेवा गर्नुपर्छ भनेर पावल प्रेरितले हामीलाई यहाँ पवित्र आत्माद्वारा सिकाएका छन्। हामीलाई दिनुभएको दानहरूको विषयमा हामीले सचेत भएर सोचेर शरीरको उन्नतिको लागि हामीले लागिरहनुपर्छ त्यो प्रयोग गर्नुमा भन्ने हेर्यौं। र त्यसपछि चाहिँ रोमी 12 बाँकी खण्ड चाहिँ प्रेमको सिद्धान्त यहाँ चाहिँ बताइएको देख्यौं, जसमा चाहिँ बदला नल्यो किनभने परमेश्वरले नै बदला लिनुहुनेछ। अनि एउटा तरिका चाहिँ मानव शासनद्वारा रोमी 13 सुरुको भाग हामीले अध्ययन गर्यौं। अनि त्यसैले मानव शासकहरूलाई जो समाजका महत्वपूर्ण अधिकारीहरू हुन् जसबाट हामीलाई लाभ छ उनीहरूको प्रति हाम्रो दायित्व छ अनि हामीले चाहिँ उनीहरूलाई दिनुपर्ने कुरा दिनुपर्छ। कर भन्सार डर आदर हामीले अध्ययन गर्यौं। अनि त्यसैले हामीले जसलाई जे दिनुपर्छ दिनु हाम्रो दायित्वहरू पूरा गर्नु अनि हाम्रो ऋणहरू हामीले चाहिँ जसलाई दिनुपर्छ त्यो दिनु अनि यसरी चाहिँ कसैको ऋणी नहुनु भन्ने कुरा। तर प्रेम चाहिँ हामी जहिले पनि ऋणी छौँ, हामीले प्रेम गरेर कहिले पनि सकिँदैन त्यो ऋण। अनि त्यसपछि चाहिँ परमेश्वरको जागरण ध्वनि हामीले अध्ययन गर्यौँ। समय छिन अब त निन्द्रबाट बिउजने घडी आइपुगेको छ, रात धेरै बितिसक्यो, यस्तो शब्दहरू अर्थात् थोरै समय छ, अब उहाँको सेवा गर्ने समय थोरै छ, प्रभु यीशु ख्रीष्ट आउँदै हुनुहुन्छ, पापको लागि कुनै पनि प्रबन्ध नगर। त्यसपछि चाहिँ विषय बदलियो, 14 हामीले सुरु गर्यौं, विश्वासमा कमजोर भाइप्रति हामीले कस्तो व्यवहार गर्नुपर्छ अनि यसको परिभाषा पनि हेर्यौं। ऊ शिक्षामा कमजोर छ, ज्ञान कमजोरी छ, त्यसैले उसलाई हामी तुच्छ नठानौं। अनि किनभने एक दिन न्याय गर्ने काम चाहिँ चाहे कमजोरलाई चाहे बलियालाई प्रभु येशूले नै गर्नुहुनेछ। त्यहाँसम्म अध्ययन गर्यौं। अनि अब चाहिँ रोमी 14:13 खण्ड बाँकी खण्ड चाहिँ सम्बन्धित कुरामै छ अनि यहाँ चाहिँ फेरि प्रेमकै सिद्धान्त छ। देख्दै हुनुहुन्छ है, व्यवहारिक जीवन भनेको प्रेमको जीवन रहेछ। क्रिस्चियन व्यवहारिक जीवनको फोकस नै यसमा छ। अनि यहाँ चाहिँ आफ्नो भाइलाई ठेस नखुवाऊ भन्ने अब शिक्षा हामी यहाँ अध्ययन गर्न थालिरहेको छ। अनि पावलले भने रोमी 14:14 म जान्दछु र प्रभु येशूमा निश्चित छु कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन, तर जसले कुनै कुरा अशुद्ध ठान्दछ त्यसैका लागि मात्र त्यो अशुद्ध छ। पावलले के भन्दै थिए भने खानेकुराहरूको विषय म कुरा गरिरहेको हुँ म भन्दैछ मानौ। अनि खानेकुरामा चाहिँ के खानुहुन्छ मलाई थाहा छ, कुनै पनि खानेकुरा आफैमा अशुद्ध छैन, परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ। अनि त्यसमा म निश्चित छु, कसरी निश्चित छु, प्रभु येशूको कारण उहाँले यो सिकाउनु भएको छ भनेर आफूले बताउँछ। अब यो शब्द अशुद्ध भन्ने शब्द चाहिँ यहाँ 1-3 पटक प्रयोग भएको छ एउटै पदमा। यो शब्दको माने चाहिँ सार्वजनिक, सबैको, त्यस्तो खालको शब्द। साझा रूपमा रहेको, अनि फलस्वरूप त्यो चाहिँ कुनै पनि एउटा विशेष कामको लागि चाहिँ प्रयोग योग्य हुँदैन। त्यो जेगोलाई पनि प्रयोग भइरहेछ भने एउटा विशेष कामको लागि त प्रयोग हुँदैन। विशेष कामको लागि प्रयोग गरिने चिज बाइबलमा चाहिँ त्यो पवित्र भन्ने गरिन्छ बाइबलमा। तर यो चाहिँ त्यसको उल्टोतिर को शब्द हो, त्यसैले त्यसलाई अशुद्ध भनेर शब्द प्रयोग गरेछ। प्रेरित दश अध्यायमा एकचोटि हेरौँ, प्रेरित दश अध्याय अनि पत्रुसलाई प्रभु येशूले एउटा दर्शनमा एउटा कुरा सिकाउनु भयो जुन उसको लागि चाहिँ एकदम नयाँ थियो। ऊ यहुदी थियो, उसलाई लेवी 11 अध्याय राम्ररी थाहा थियो, उसले त्यो अभ्यास गर्थ्यो, मैले फलानु फलानु पशुहरू खानु हुँदैन किनभने त्यो चाहिँ परमेश्वरले अशुद्ध भन्नुभएको छ। हामी यहुदीहरूको लागि, हाम्रो लागि चाहिँ अशुद्ध हो, उनीहरूले त्यो जान्थ्यो। अनि म यहुदी हुँ त्यसैले म चाहिँ खानु हुँदैन। तर कुरा के भने, परमेश्वरले नयाँ प्रबन्ध सुरु गरिसक्नु भएको थियो, पत्रुसलाई नयाँ प्रकाश चाहिएको थियो, नयाँ नियम छैन उसँग, अब परमेश्वरले सिधै बोल्नुहुन्छ उसँग। आज त्यसरी हामीसँग बोल्न खाँचो छैन किनभने हामीसँग नयाँ नियम छ। अब पत्रुस भोक पनि लागेको थियो, कौसीमा गएको थियो, प्रार्थना गर्न गएको, निधाएछ निधाएछ भन्दा पनि ऊ चाहिँ एउटा दर्शन देख्नको लागि चाहिँ उसलाई अचेत अवस्थामा पारिएको छ। आकाश उघारिएको देख्छ अनि एउटा चद्दर माथिबाट तल आइरहेको छ अनि हेर्छ त्यहाँ के छ। त्यहाँ हेर्छ त 12 पदमा लेखिएको छ, 10:12, त्यसमा पृथ्वीका सबै प्रकारका चार खुट्टे जनावर, जंगली पशु, घस्रिने जन्तु र आकाशका चराहरू थिए। 13 पद, अनि उनी कहाँ एउटा आवाज आयो, उठ पत्रुस, मार र खाओ। 14 पद, तर पत्रुसले भने, कुनै रीतिले हुँदैन प्रभु। अब प्रभुलाई पनि हुँदैन भन्दा चाहिँ यहाँ पत्रुसले विपनामा नि यस्तो गरेको छ, तर हामी पनि कतिचोटि त्यस्तै छ, प्रभु प्रभु भन्छौँ तर हुँदैन प्रभु भन्छौँ। पत्रुस जस्तै हामी छौँ वास्तवमा। तर पत्रुसले भने, कुनै रीतिले हुँदैन प्रभु, किनकि मैले कहिले पनि कुनै अपवित्र वा अशुद्ध वस्तु खाएको छैन। ए, अब बुझ्न सक्छौँ पत्रुसको आपत्ति जनाए। ऊ त सानैदेखि ऊ यहुदी भएर हुर्काइएको हो अनि उसलाई थाहा छ त्यहाँ कुन चाहिँ शुद्ध र अशुद्ध पशु भनेर परमेश्वरले छुट्याउनु भएको अनि उसले त्यही आधारमा उसले जवाब दिएको हो। अब 15 पदमा, अनि फेरि दोस्रो पटक त्यो आवाज उनी कहाँ आयो, परमेश्वरले जसलाई शुद्ध पार्नु भएको छ त्यसलाई तिमी अपवित्र नभन। अब यहाँ के देख्छौ भने, यो अशुद्ध भन्ने शब्द चाहिँ अपवित्र भन्ने शब्द सँगसँगै पर्यायवाचीको रूपमा यहाँ प्रयोग भइरहेको छ। अपवित्र वा अशुद्ध पर्यायवाची होइन, एउटै माने लाग्ने दुईटा शब्द। अनि त्यसैले पत्रुसले त्यो कुरा सिक्यो त्यो दिन, अनि त्यसपछि त्यो नयाँ प्रकाश परमेश्वरले दिँदै हुनुहुन्थ्यो। अनि यो कि अब प्रभु येशू क्रुसमा मर्नु भएर बौरी उठ्नु भएपछि पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो अनि त्यसपछि परमेश्वरले चाहिँ 10 अध्यायमा पढ्दै जाँदा एउटा अन्य जातिको घरमा पत्रुसलाई पुर्याउनुहुन्छ। त्यहाँ चाहिँ उसले यो दर्शनबाट सिकेको अनुसार उसले थाहा पाउँछ कि मैले अन्य जातिहरूलाई अब अशुद्ध भनेर अलग त्यसरी चाहिँ व्यवहार गर्न हुँदैन रहेछ। अब अर्कै प्रबन्ध सुरु भइसकेछ। उसले बुझ्न थालेछ पत्रुसले कि मण्डलीको युगमा चाहिँ यो भिन्नता छैन, अन्य जाति यहुदी होइन विश्वास गर्ने चाहे अन्य जाति होस् यहुदी होस् एउटै शरीरमा बराबर अनि एउटा व्यक्ति मुक्ति पाउनलाई पहिला यहुदी बनिरहनु पर्दैन अनि खानेकुरा सम्बन्ध पनि सँगसँगै यो नयाँ प्रकाश आयो त्यसै अब चाहिँ चाहे यहुदी चाहे अन्य जाति यदि ऊ ख्रिस्टमा विश्वासी हो भने उसको लागि चाहिँ कुनै पनि खानेकुरा अशुद्ध छैन पावलले भन्छ म निश्चित छु प्रभुद्वारा कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन अनि त्यो कुरा चाहिँ पहिलो तिमोथी चार अध्यायमा अघि नै हामीले हेर्यौं कि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ धन्यवाद साथ लियो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन अब रोमी 14:14 फर्काउ यहाँ हामी देख्छौ पावल र प्रभु सहमत छन् कुनै पनि कुरा आफै आफ अशुद्ध छैन अब प्रश्न उठ्छ के भने कुनै कुरालाई अशुद्ध बनाउने केले हो त अनि यहाँ पढ्छौ जवाफ त यस्तो छ जब कुनै व्यक्तिले कुनै कुरा अशुद्ध ठान्दछ तब उसको निम्ति त्यो चाहिँ अशुद्ध हुन्छ यहाँ शिक्षा यही छ 14 त दोस्रो भाग पुरै पढौँ म जान्दछु र प्रभु येशूमा निश्चित छु कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन तर जसले कुनै कुरा अशुद्ध ठान्दछ त्यसैका लागि मात्र त्यो अशुद्ध छ जस्तै कि एउटा विश्वासी छ अनि ऊ चाहिँ यहुदी हो तर अब चाहिँ ख्रिस्टमा विश्वास गरेको छ अनि अझै पनि उसले बुझिरहेछन् अनि उसले ठान्छ कि लेबी 11 त मैले मान्नै पर्छ नि अशुद्ध कुराहरू हुन्छन् मैले खानपान गर्नु हुँदैन त्यस्तो तर यसो सोच्छ होइन मैले सुँगुरको मासु खानुहुन्छ एक दिन सोध्छ उसले भन्छ लेबी 11 अध्याय अनुसार त अब सुँगुर खुर त चिरिया छ तर उघ्राउँदैन खानु हुँदैन अशुद्ध हो मेरो विवेकले भन्छ सुँगुरको मासु चाहिँ मैले खानु हुँदैन तर फेरि सोध्छ होइन मैले खाएँ भने चाहिँ के हुन्छ होला अब चाहिँ उसले यसरी सोच्न थाल्छ मैले सुँगुरको मासु खायो भने के हुन्छ मैले बुङ्गुर बर्गर खायो भने के हुन्छ उसले भन्छ मेरो विवेकले त मलाई दोषी ठहराउँछ मलाई त भन्छ तिमीले अशुद्ध र अपवित्र कुरा खानु गलत हो मेरो विवेकले भन्छ अनि पत्रुसलाई ठ्याक्कै त्यही त भइरहेको थियो अघि हामीले हेरेको घटनामा होइन चद्दर देख्यो अब मैले त खानु हुँदैन प्रभु भन्छ उसले तुरन्तै विवेक अनुसार उसले जिइरहेको छ नयाँ प्रकाश चाहिएको थियो अब यदि त्यसरी उसको विवेकले सोचिरहेको छ उसको ज्ञान त्यति छ अनि त्यति जानेर पनि त्यति उसले ठानेर पनि मैले खानु हुँदैन भनेर विश्वास गर्दा गर्दा पनि उसले खायो एक दिन सुँगुरको मासु भन्यो भने चाहिँ उसले आफ्नो विवेकको विरुद्धमा उसले त्यो खान्छ उसले गलत ठानेको कुरा उसले गरिरहेको छ उसले भनिरहेको छ सुँगुरको मासु खानु मैले गलत हो हस् तर जेसुकै होस् म खाइदिन्छु भनेर उसले चाहिँ खान्छ है बुझ्नुभयो अनि यो चाहिँ पाप हो भने चाहिँ हेर्नुहोस् रोमी 14:22-23 यहाँ लेखेको छ के तिमीसँग विश्वास छ यसलाई परमेश्वरको सामु आफैसँग राख त्यो मानिस धन्य हो जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहराउँदैन अनि शङ्का गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ किनभने उसले विश्वाससित खाएन किनकि हरेक कुरा जो विश्वासबाटको होइन त्यो पाप हो प्रश्न यो किन पाप हो यो किन गलत हो के सुँगुरको मासु खानु गलत भएकोले हो त होइन जवाब चाहिँ हामीले अघि नै हामीले बाइबलबाट देखिसक्यौं कि सुँगुरको मासु धन्यवादसित ग्रहण गर्न सकिन्छ अनि याद गर्नु सुँगुर चाहिँ एउटा हिलोमा खेल्ने भएकोले अशुद्ध भएको होइन होइन परमेश्वरले चाहिँ उसको खुर हेर उसको उग्राउँसँग उग्राउँदैन हेर अनि त्यसरी छुट्याऊ भनेर चाहिँ त्यो आधार दिनुभएको थियो त्यो आफै त अशुद्ध छैन अनि यहुदीहरूको लागि चाहिँ पवित्रताको शिक्षा सिकाउनलाई चाहिँ उहाँले राख्नुभएको थियो है त्यो नियमहरू दिनुभएको थियो अहिले चाहिँ हामीलाई त्यो गर्न आवश्यक छैन अनि त्यसैले त्यो आफै त केही छैन तर त्यो व्यक्तिको निम्ति चाहिँ त्यो सुँगुरको मासु खानु गलत थियो किनभने उसले चाहिँ आफूले गलत ठानेको कुरा चाहिँ आफूलाई नै खान लगाइरहेछ गलत हो भन्दैछ तर गर्दैछ त्यसैले उसको लागि चाहिँ अशुद्ध भयो यसबाट के सिक्छौँ भने यदि मेरो हृदयमा मेरो विवेकमा चाहिँ कुनै पनि कुरा गलत हो भनेर मैले ठानिरहेको छु भने त्यो मैले गर्नु हुँदैन सरल नियम हो बाइबलको कुनै पनि कुरा यदि मैले गलत ठान्छु भने गर्नु हुँदैन र यस्तो हुन्छ समय बित्दै जाँदा हामी सिक्दै जान्छौँ पत्रुस पनि त्यहाँ कौशीमा हुँदाखेरि सिक्यो है प्रभुले हामीलाई नयाँ नियमबाट सिकाउँदै जानुहुन्छ अनि पछि थाहा पाउँछ ए वास्तवमा त्यो आफै त गलत होइन छ नि अनि उसले चाहिँ अब शुद्ध विवेकले त्यो खान सक्छ पहिला खाएको भए चाहिँ गलत नै हुन्थ्यो किनभने उसको विवेकले चाहिँ गलत ठहरिरहेको थियो अब चाहिँ उसको विवेक चाहिँ परमेश्वरको वचनसँग चाहिँ समायोजन भएको छ अथवा मिलान खाएको छ अनि त्यसैले हाम्रो जीवनमा चाहिँ बिस्तारै पत्ता लगाउँदै जान्छौँ अनि त्यो सम्भव छ हामीले हाम्रो ज्ञानमा बढ्दै जाने क्रममा तर यस खण्डमा त पावलले एउटा कमजोर विश्वासको चर्चा गरिरहेको हो जसलाई चाहिँ कति कुराहरू थाहा छैन उसको विश्वासको हुर्काईको चरणमा भर्खर खुड्किलो चढ्दैछ अनि उसको विषयमा चाहिँ यसरी उसले भन्नु परेको हो अब पन्ध्र पदमा छ रोमी 14:15 तर यदि तिम्रो भाइ तिम्रो खानेकुराको कारणले दुखित छ भने तिमी प्रेममा हिँडिरहेका छैनौ जसका निम्ति ख्रिस्ट मर्नु भयो उसलाई तिमीले आफ्नो खानेकुराद्वारा नष्ट नगर यहाँ भन्दैछ आफ्नो खानेकुराको कारणले भाइलाई ठेस खुवाउँछौ भने हामी चाहिँ प्रेममा हिँडिरहेछौँ अथवा प्रेम बमोजिम व्यवहार गरिरहेछौँ देख्नुहुन्छ है जहिले पनि प्रेमको कुरा आइरहेछ व्यवहारिक क्रिस्चियन जीवन पवित्र आत्माको फल नम्बर एक नै प्रेम हो प्रेमको नियम मुताबिक हिँडिरहेछौ तिमी यदि चाहिँ तिम्रो खानेकुराको कारण तिम्रो भाइलाई ठेस खुवाउँछौ भनेको एकचोटि पहिलो कोरिन्थी 8 हेरौँ त अनि यो पदहरू यो पद चाहिँ पटक पटक हेर्छौँ होला हामी अनि हामी फर्किहाल्नेछौँ आउनु राख्नुहोस् पहिलो कोरिन्थी 8 एक पद अब मूर्तिलाई बलिदान चढाइएका चीजहरूको विषयमा हामी जान्दछौँ हामी सबैसँग ज्ञान छ ज्ञानले के बनाउँछ घमण्डी बनाउँछ अरे ज्ञानले घमण्डी बनाउँछ बनाउनै पर्छ भन्न खोजेको छैन यहाँ तर हामी पापी मानिसहरूको लागि चाहिँ कतिपय कतिपटक झुकावेतै हुन्छ ज्ञानले घमण्डी बनाउँछ तर प्रेमले उन्नति गराउँछ प्रेम बमोजिम हिँडिरहेको छैन भन्दैछ प्रेमले चाहिँ निर्माण गर्छ भत्काउने होइन कि बढाउने गर्छ फर्केर जाउँ त है प्रेम भनेको चाहिँ के हो अस्ति भनेको थियौँ हाम्रो भाइको निम्ति सबभन्दा भलाइ के छ सबभन्दा सर्वोत्तम परमेश्वरबाटको फेरि के सर्वोत्तम सर्वश्रेष्ठ छ त्यही चाहना गर्छ प्रेमले चाहिँ आफ्नो विश्वासी भाइको लागि अब यो 15 पद बुझ्ने एउटा उदाहरण लिउँ है अब तपाईँलाई थाहा छ सबै कुरा खानुहुन्छ अनि तपाईँ चाहिँ सुँगुरको मासु खानुहुन्छ तपाईँलाई कुनै पनि समस्या छैन ख्रिस्टीय स्वतन्त्रताको शिक्षा तपाईँले राम्रोसँग बुझ्नुभएको छ तर उतातिर अहिलेको भाइ छ उसले चाहिँ सुँगुरको मासु खानु गलत हो भनेर ठानिरहेछ अनि तपाईँ चाहिँ यहाँ बसेर खाइरहनु भएको छ अनि तपाईँलाई थाहा छ त्यो भाइ त्यहाँ छ भनेर अनि तपाईँलाई थाहा पनि छ कि उसलाई चाहिँ सुँगुरको मासु गलत हो ठान्छ उसले भनेर तर तपाईँ चाहिँ अब मलाई थाहा छ नि भनेर चाहिँ तपाईँ खाँदै हुनुहुन्छ अनि अब उसले तपाईँलाई हेर्छ र भन्छ अरे उसले त त्यो गर्नु हुँदैन थियो नि है अनि भन्छ तर उसले हुन्छ नि मैले पनि किन हुँदैन त अब प्रायः जसो नयाँ विश्वासीहरूले पनि यस्तै सोच्छ उसले हुन्छ नि मैले पनि हुन्छ उसले गर्छ नि मैले पनि गर्छु नि अनि उसले पनि भन्छ खानु त हुँदैन तर उसले हुन्छ नि मैले पनि हुन्छ है अनि उसले भन्छ ल म पनि खान्छु अनि उसले पनि अब सुँगुरको मासु खान थाल्छ तर पछिबाट चाहिँ खाइसकेपछि फेरि उसको विवेकले पोल्न थाल्छ, अब दोष महसुस हुन्छ, मैले जे गर्नु हुने र भनेर मैले विश्वास गरेको छु त्यही गर्न पुगेँ भनेर उसको विवेकमा अब के हुन्छ, चोट लाग्छ अनि उसलाई विवेकले दोषी ठहराउँछ। अनि यहाँ के भएछ, तपाईँ जसले खानुभयो उसको अगाडि, तपाईँले खाएकोले उसलाई चाहिँ खानालाई उस्काउनु भयो, यसरी चाहिँ उसलाई चाहिँ ठेस खुवाए, यो खण्डले त्यही सिकाइरहेछ। यस्तै कुरा चाहिँ पहिलो क्रन्थी आठ ऐको खण्डमा पनि छ। पहिलो क्रन्थी आठमा चाहिँ यो चाहिँ मूर्तिलाई चढाएको मासुको बारेमा हो। के हुन्थ्यो भने कोरिन्थ, यो रोमी साम्राज्यको कुरा हो, त्यहाँ जे मासु काटिन्थ्यो होइन, यदि त्यो सार्वजनिक के अरे व्यक्तिगत घर घरानाले काटेको हो भने होइन उनीहरूले पनि पूजा गर्थ्यो अनि त्यहीँ खान्थ्यो उनीहरूले, तर यदि सार्वजनिक पूजाआजाको त्यहाँ आयोजना भएको छ भने त्यहाँ पनि बलिदान चढाइन्थ्यो। अनि अब त्यत्रो बलिदान त त्यो कसैले उठाउन सक्दैन, अनि त्यो चाहिँ लगेर चाहिँ अब मार्केटमा बजारमा चाहिँ बेचिन्थ्यो है, चलनै त्यही थियो। अब अनि प्रश्न उठ्थ्यो, अब त्यो मासु चाहिँ हामीले खानुहुन्छ कि खानु, प्रश्न चाहिँ त्यो उठ्थ्यो। अनि यहाँ के सिकाएछ भने वास्तवमा त्यो मूर्ति केही पनि होइन, होइन, अनि हामीलाई थाहा छ परमेश्वर एक मात्र हुनुहुन्छ, ईश्वर भनिनेहरू त धेरै छन् तर तिनीहरू खास ईश्वर पनि होइनन् होइन, अनि खासमा त्यो मासु आफैमा केही पनि अशुद्ध छैन। तर अब समस्या आउँछ, कोही कोहीलाई तर त्यो त मूर्तिलाई चढाएको हो नि भनेर चाहिँ उसले चाहिँ अब त्यसलाई चाहिँ त्यसरी मात्र हेरिरहेको हुन्छ कोही कोही चाहिँ, अनि उसको लागि चाहिँ अब अशुद्ध हुन जान्छ। अनि यहाँ चाहिँ त्यहीको चर्चा भइरहेछ, एउटा बलियो विश्वासी एउटा कमजोर विश्वासी। अनि एकचोटि यहाँ पढौँ पहिलो कोरिन्थी आठको दसदेखि तेह्र पद, किनकि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने, अब यो चाहिँ मूर्तिको मन्दिर भन्दा ऊ मन्दिरभित्रै छिरेर खाएको जस्तो सुनिन्छ यहाँ पढ्दाखेरि, तर खास यहाँ सन्दर्भ पढ्दाखेरि चाहिँ सायद यो चाहिँ कुनै भोजमा इत्यादि, तर मासु चाहिँ आएको थियो उतैबाट है, खाएको देख्यो भने के त्यो त्यस कमजोर मानिसको विवेकले मूर्तिहरूलाई बलि चढाएका ती चिजहरू खानका निम्ति हौसला पाउने छैनन्? र एघार पद, अनि तिम्रो ज्ञानको कारणले के त्यो कमजोर भाइ जसका निम्ति ख्रिस्ट मर्नुभयो नष्ट होस्? तर जब तिमीहरूले भाइहरूको विरोधमा यसरी पाप गर्दछौ र उनीहरूको कमजोर विवेकमा चोट पार्दछौ तब तिमीहरूले ख्रिस्टको विरोधमा पाप गर्दछौ। यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊ भनेर म कहिले मासु खाने छैन। पावलले त भन्छ म चाहिँ प्रेमको नियम बमोजिम हिँड्नुपर्छ, भाइलाई मैले ठेस खुवाउनु हुँदैन। मलाई थाहा छ त्यो खानुहुन्छ केही होइन, तर अरूलाई चाहिँ उसको विवेकमा चोट पुर्याउने गरिकन म चाहिँ उसले गलत ठानेको कुरा खानलाई उस्काउँछु भने चाहिँ मैले त्यो गर्नु हुँदैन, नगर्ने। त्यो कुरा उस्तै उस्तै कुरा छ यहाँ समानान्तर किसिमको रोमी चौधमा। अब हेरौँ त्यो पन्ध्र पदमा चाहिँ त्यो नष्ट भन्ने शब्द त निकै कडा छ, किनभने यहाँ हेर्नुहोस् त रोमी पहिलो कुरा आठमा पनि पायो, रोमी चौधको पन्ध्रमा पनि पायो। यहाँ लेखा छ चौधको पन्ध्र, तर यदि तिम्रो भाइ तिम्रो खानेको कुराको कारणले दुखित छ भने तिमी प्रेममा हिँडिरहेको छैनौ। जसका निम्ति ख्रिस्ट मर्नुभयो उसलाई तिमीले आफ्नो खानेकुराद्वारा नष्ट नगर। यो नष्ट भन्ने शब्द चाहिँ त्यही शब्द हो जुन चाहिँ अविश्वासीहरू प्रभुलाई विश्वास नगर्नेहरूको अनन्त दण्डको बयान गर्दाखेरि यही शब्द प्रयोग भएको छ। विश्वास गर्नेहरू त कोही पनि नष्ट नहोस् भनेछ, उसले अनन्त जीवन पाओस्, तर विश्वास नगर्नेहरू त नष्ट हुन्छ। यो शब्दको माने चाहिँ ध्वस्त स्थितिमा पुर्याउनु अथवा ल्याउनु, नाश हुने बनाउनु। योभन्दा तिनको स्वरमा त्यही शब्द हो। पावलले के भन्दैछ भने आफ्नो भाइलाई ध्वस्त नपार, बरु प्रेमको यो व्यवस्था मुताबिक व्यवहार गर। जसरी परमेश्वरले चाहिँ हामीलाई यति प्रेम गर्नुभयो, हाम्रो निम्ति मर्नुभयो ताकि हामी अनन्तसम्म विनाश नहोस् र त्यो भाइ अनन्तसम्म विनाश नहोस् भनेर त उहाँले त आफ्नो प्राणै दिनुभयो, कलवरी क्रुसमा त्यस्तो बलिदान दिनुभयो भने त्यो भाइको निम्ति तिमीले त्यो जाब सुँगुरको मासु नखाइदिएको के भन्दैछ। त्यति सानो कुरा पनि तिमी चाहिँ त्याग्न सक्दैनौ आफ्नो भाइलाई चोट लाग्छ भनेर थाहा हुँदाहुँदै। ख्रिस्टले त सर्वोच्च त्याग्नुभयो ताकि त्यो भाइ अनन्तसम्म नष्ट नहोस्, अनि मैले सुँगुरको मासु अलिकति नत्याग्ने मेरो भाइ चाहिँ यस संसारको हिँडाइमा चाहिँ ऊ खत्तम नहोस् भनेर, यो हो तर्क चाहिँ। त्यसैले यसबाट के शिक्षा, महत्वपूर्ण शिक्षा चाहिँ यो हो कि परमेश्वरलाई विश्वासीहरूको उन्नति कति महत्वपूर्ण लाग्ने कुरा रहेछ भन्ने चाहिँ सिकाउँछ। उन्नतिको उल्टो बयान गर्दाखेरि त एकदम कडा शब्द प्रयोग गर्नुहुन्छ, नष्ट गरिरहेछ उसलाई भनेर। त्यसैले एउटा विश्वासी ऊ चाहिँ उन्नति गराइरहेको छैन, गराइएको छैन भन्ने चाहिँ त्यसलाई हामीले हल्का ठान्नुहुन्न। अब ऊ स्वर्ग गइहाल्छ, वर्तमान संसारमा उसको उन्नति भइरहेको छैन भने हामी चाहिँ त्यसलाई गम्भीर रूपमा हेर्नुपर्छ। वर्तमान समयको उसको उन्नति, उसको भलाइ चाहिँ एकदम महत्वपूर्ण कुरा हो परमेश्वरको दृष्टिमा। नत्र त परमेश्वरले भन्नुहुन्छ ऊ त नष्ट भइरहेछ, ऊ ध्वस्त भइरहेछ, त्यस्तो शब्द प्रयोग गर्नुहुन्छ। अब हामीलाई थाहा छ एउटा साँचो विश्वासी उसको अनन्त विनाश त कदापि पनि हुँदैन। फेरि पनि पढौँ यहोन्ना 10 त्यो लेखेको छ, ऊ अनन्त दण्ड नरकमा त कदापि जाँदैन। यहोन्ना 10:28 लेखेको छ, 27 पनि पढौँ है। मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, प्रभु भन्नुहुन्छ, अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्, अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैन। देख्नुभयो त्यो शब्द, त्यही शब्द नष्ट कहिले, अझ यो शब्द पनि थपिया छ यहाँ, यसको माने सदाको लागि तिनीहरू कहिले नष्ट हुने छैन अथवा तिनीहरू कहिले कदापि नष्ट हुने छैन। कदापि नष्ट हुने छैन, यहाँ दोब्बर जोड दिएर चाहिँ यो भाषा त्यस्तो छ। तिनीहरू नष्ट हुने छैनन् मात्र भन्दाखेरि पनि कडै हुन्थ्यो, तर यहाँ तिनीहरू कहिले नष्ट हुने छैन भनेपछि यो त एकदमै पक्का रूपमा प्रभुले भन्दै हुनुहुन्छ, कदापि कदापि कहिले नष्ट हुने छैन। त्यसैले विश्वासी अनन्तसम्म नष्ट नहोस् भनेर परमेश्वरले पक्का गरिदिनु भयो भने हामीले चाहिँ हाम्रो ख्रिस्टमा भएको भाइको वर्तमान संसारको हिँडाइमा ऊ नष्ट नहोस् भनेर चाहिँ हामीले भयभरको सक्दो प्रयास गर्नुपर्ने रहेछ, हामी ख्रिस्ट जस्तो हुनुपर्ने भनेर। हो, हामीले उसलाई मरेर उसलाई मुक्ति दिने होइन, त्यो त प्रभुले गर्नुभयो, तर उसको हिँडाइ, उसको जीवन यो संसारमा उसको फलदायी जीवन होस्, ऊ चाहिँ बढोस्, ऊ चाहिँ हुर्कोस्, ऊ चाहिँ ख्रिस्टको न्यायसनमा उभिँदाखेरि ऊ शर्ममा नपरोस्, उसले स्याबासी पाओस् भनेर चाहिँ उसको लागि चाहिँ हामीले सक्दो गर्नुपर्छ भनेर चाहिँ भनेको छ। एउटै शरीरमा छ अङ्गहरू, दानहरू, सब कुराहरू यही चिजमा जोड दिइरहेको छ। रोमी चौधको सोह्र अवंश पावलले यसकारण तिमीहरूको भलाइको निन्दा हुन नदेऊ, हो तपाईँको लागि त्यो खानु त भलाइ नै हो, किन किन त्यसमा कुनै गल्ती छैन, अनि सुँगुरको मासु खानुमा कुनै समस्या छैन, जबसम्म त्यसले त्यो भाइलाई चाहिँ ठेस खुवाउँदैन भने। परमेश्वरको हरेक सृष्टि असल छ, धन्यवाद साथ खान सकिन्छ भनेर अब पूरा निश्चित हुनुहुन्छ, तपाईँ खानलाई स्वतन्त्र हुनुहुन्छ। तर अब यहाँ के सिकाइरहेको छ भने यो पदले, यो स्वतन्त्रता जुन हामीले पाएका छौँ त्यो चाहिँ दुरुपयोग चाहिँ गर्नु हुँदैन। कहिले दुरुपयोग हुन्छ, जब एउटा कमजोर भाइलाई चोट पर्छ, हामी त्यो गर्न चाहिँ स्वतन्त्र छैन, खान स्वतन्त्र छौँ तर खाँदाखेरि चोट पर्छ भने अब चाहिँ हुँदैन। बुझ्दै हुनुहुन्छ, ख्रिस्टीय स्वतन्त्रताको शिक्षा एकदम महत्त्वपूर्ण छ। किन कति कुराहरू हुन्छन् जसमा चाहिँ परमेश्वरले यो गर्नै हुँदैन पनि भन्नुभएको छैन, गर्नै पर्छ पनि भनेको छैन, स्वतन्त्रता छ। अनि त्यहाँ चाहिँ बुझाइको भिन्नता हुन्छ, ज्ञानको कमी हुन्छ, अनि त्यो बेलामा चाहिँ यो सिद्धान्त चाहिँ एकदमै सक्रिय रूपमा चाहिँ हामीले चाहिँ लागू गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, प्रेमको नियम बमोजिम हिँड्नुपर्छ। अनि प्रेमले चाहिँ आफ्नो छिमेकीलाई त चोट पार्दैन। अघि हेरेको थियौँ पहिलो कुरन्थी 8:1 होइन, अब मूर्तिलाई बलिदान चढाएको विषयमा हामी सबैलाई ज्ञान छ, पावलले भन्छ हामी जान्दछौँ, हामी सबैसँग ज्ञान छ। ज्ञानले के गराउँछ? घमण्डी बनाउँछ, तर प्रेमले उन्नति गराउँछ। त्यसैले दुईजना छन्, एकातिर ज्ञानबहादुर छ, एकातिर प्रेमबहादुर छ भन। ज्ञानबहादुरले भन्छ मैले यो मासु खान हुन्छ, मलाई थाहा छ, किनकि परमेश्वरले पहिलो तिमीथि 4:3-5 यो भन्नुभएको छ, 3-5। अब प्रेमबहादुरले भन्छ मेरो कमजोर भएको खातिर म यो मासु खाने मेरो आफ्नो अधिकारलाई एकातिर पन्छाउँछु, यो खाएर म उसको लागि चाहिँ बाधा बनेको चाहन्न। बुझ्नुभयो ज्ञानबहादुर र प्रेमबहादुरको भिन्नता। रोमी 14:17 छ, यहाँ लेखेको छ किनकि परमेश्वरको राज्य खानु पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो। यहाँ के सिद्धान्त सिकाउन खोजेको भने कुन चाहिँ कुरा हाम्रो जीवनमा चाहिँ कम महत्वको छ र कुन चाहिँ अत्यावश्यक छ, त्यसको बीचमा चाहिँ भिन्नता हामीले सधैँ राख्नुपर्छ। प्रेमको खातिर मैले सुँगुरको मासु खाइदिएन, प्रेमको खातिर मैले चाहिँ मैले गुमाएँ त्यो सुँगुरको मासु, मेरो लागि भलाइ हुन्थ्यो तर मैले त्यो छोडिदिएँ। कति ठुलो कुरा गुमाएँ त मैले, ठुलो कुरा त गुमाएको छैन, सुँगुरको मासु त गुमाएँ, ठुलो कुरा त होइन नि त्यो होइन। तर यदि मैले चाहिँ धार्मिकता गुमाएँ भने त्यो चाहिँ अब चिन्ताको विषय हुन्छ। हो मासु खानुहुन्छ हुँदैन निश्चित होस्, तर त्यो पनि त्यति महत्त्वपूर्ण छैन जति चाहिँ परमेश्वरको आनन्द, परमेश्वरको शान्ति, ती कुराहरू चाहिँ गुमायो भने चाहिँ हामीले ठुलै कुरा गुमाएको हुन्छ। किनकि परमेश्वरले हामीलाई आज्ञा दिनुभएको छ कि पवित्र आत्माले भरपूर हो, आज्ञा हो, पवित्र आत्माले भरपूर भयो भने त्यहाँ आनन्द हुन्छ, शान्ति हुन्छ। त्यो कुरा गुमाउनु चाहिँ ठुलो कुरा गुमाउनु हो, सुँगुर मासु गुमाउनु ठुलो कुरा होइन। त्यसैले महत्त्वपूर्ण कुरा चाहिँ खानेकुरा होइन रहेछ, तर पवित्र आत्माको फल रहेछ। अनि यहाँ चाहिँ यो पदमा यसरी भनिरहेछ किनकि परमेश्वरको राज्य खानु पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो। मेलमिलापलाई शान्ति भन्न पनि सकिन्छ। अब यो परमेश्वरको राज्य भन्नेलाई सोचौँ, परमेश्वरको राज्यको सामान्य अर्थ चाहिँ त्यो हो कि जहाँसुकै जहाँ परमेश्वरले राज्य गर्नुहुन्छ त्यसलाई परमेश्वरको राज्य भनेर जनाइन्छ। भविष्यमा चाहिँ परमेश्वरले यही पृथ्वीमा, अहिले हामी हिँडिरहेकै पृथ्वीमा उहाँले एउटा भौतिक 1000 वर्षीय महिमित राज्य चाहिँ स्थापना गर्नुहुनेछ, राजधानी यरुसलेममा हुनेछ, प्रभु येशु ख्रिस्ट स्वयं राजाहरूको राजा, प्रभुहरूको प्रभु हुनुहुनेछ, विश्वासीहरू उहाँले चाहिँ खटाएका अधिकारीहरू हुनेछन्, उहाँसँगै हामी राज्य गर्नेछौँ। यसरी चाहिँ हामीलाई बाइबलमा प्रशस्त भनेको छ। त्यस बेला चाहिँ यही संसारमा नै धार्मिकता हुनेछ। एकचोटि यो पदहरू हेरौँ न है, यर्मिया 33 यो आउन लागेको राज्य, परमेश्वरको राज्य, यर्मिया 33 यर्मिया 33:15 लेखिएको छ, ती दिनहरूमा र त्यस समयमा म भेटानु भए 1060 यर्मिया 33:15 ती दिनहरूमा र त्यस समयमा म दाउदका निम्ति एउटा धार्मिकताको हाँगा को मार्नेछु प्रभु येशू ख्रीष्टको बारेमा हो यो जसले देशमा न्याय र धार्मिकताको काम गर्नुहुनेछ यही संसारमा धार्मिकता हुनेछ भविष्यमा आयो परमेश्वरको राज्य परमेश्वरको राज्यमा धार्मिकता मात्र होइन शान्ति पनि हुनेछ यशया 9 अध्यायमा पढौँ यशया 9 यर्मियाभन्दा अगाडि यर्मिया 9 अध्याय अनि 6-7 पद किनभने यशया 9 को 6 किनभने हाम्रा निम्ति एउटा बालक जन्मिएको छ हामीलाई एउटा पुत्र दिइएको छ येशु ख्रीष्टको बारेमा आयो अनि शासन उहाँको काँधमाथि हुनेछ अनि उहाँको नाम अद्भुत सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तकालका पिता शान्तिका राजकुमार कहलिनेछ दाऊदको सिंहासनमाथि यरुशलेममा र उनको राज्यमाथि त्यसलाई स्थापित गर्नलाई अनि न्याय र धार्मिकताद्वारा त्यसलाई सम्हाल्नलाई अबदेखि उसो अनन्त अनन्तसम्म उहाँको शासनको बढ्तीको र के को अन्त हुने छैन शान्तिको अन्त हुने छैन सेनाहरूका परमप्रभुको जोशले यो गर्नेछ परमेश्वरको भावी राज्यमा शान्तिले छाउनेछ अहिले त त्यस्तो छैन साथै परमेश्वरको भविष्य राज्यमा आनन्द रमाहट प्रशस्त हुनेछ यशया 65 अहिले त रोदनको आवाज धेरै सुनिन्छ यस संसारमा जुनसुकै खबर पत्रिका हेर्नुहोस् रमाहट र आनन्द होइन रोदनको आवाज सुनिन्छ अहिले तर भविष्य हेर्दैछ हामीले परमेश्वरको राज्यमा यशया 65:18-19 लेखेको छ अनि म ए माफ गर्नुहोस् 18 पदबाट तर जुन कुरा म सृष्टि गर्छु त्यसमा तिमीहरू सदा सर्वदा आनन्दित हो परमेश्वरको इच्छा त यस्तो छ हामीलाई र रमाओ किनकि हेर म यरुशलेमलाई एउटा रमाहट र त्यसका मानिसहरूलाई एउटा हर्षको रूपमा सृष्टि गर्छु अनि म यरुशलेममा रमाउनेछु र मेरो प्रजामा आनन्दित हुनेछु अनि त्यसमा न रोएको स्वर न चिच्याएको आवाज फेरि कहिले सुनिने छैन यो त भविष्यमै छ प्रियहरू आइपुगेको छैन यो वास्तवमै हुनेछ तर यही संसारमा हुनेछ धार्मिकता शान्ति आनन्द इत्यादि अनि साथै त्यो राज्यमा प्रवेश गर्नेहरूलाई प्रभुले भन्नुहुन्छ प्रभुको आनन्दभित्र प्रवेश गर भनेर भन्नुहुन्छ पस्ने बेलामा तर प्रश्न आज चाहिँ परमेश्वरको राज्य कहाँ छ विश्वासीहरूको हृदयमा छ आज चाहिँ अनि हामी त्यो राज्यभित्र सरिसकेका छौँ आत्मिक रूपमा कलसी 1 हेर्नु त त्यो कलसी 1 अनि कलसी 1 13 पदमा जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ हामी सरिसकेका छौँ कलसी 3 पनि हेरौँ 15 पद अनि परमेश्वरको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस् यसैका निम्ति तिमीहरू एउटै शरीरमा बोलाएको छ तिमीहरू धन्यवादी हो ख्रीष्टको वचनले तिमीहरू भित्र प्रशस्त गरी बास गरोस् भजन स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक अर्कालाई सिकाऊ र सम्झाऊ अनुग्रह साथ आफ्नो हृदयमा प्रभुका निम्ति गाऊ अहिले चाहिँ हाम्रो विश्वासीको हृदयमा चाहिँ परमेश्वरको राज्य छ पहिलोचोटि प्रभु येशू जब आउनुभयो त्यो बेला चाहिँ उहाँ मान्छेको हृदयलाई ठिकठाक पार्न आउनुभएको। दोस्रो चोटि जब आउनुहुनेछ उहाँले चाहिँ यो संसारलाई नै ठिकठाक पार्न आउनुहुनेछ। जब चाहिँ यो संसारमा नै धार्मिकता शान्ति र आनन्द हुनेछ। अहिले चाहिँ धार्मिकता शान्ति आनन्द चाहिँ यो संसारमा पाइने कुरा होइन, तर विश्वासीको हृदयमा चाहिँ हुनुपर्ने कुरा हुन्। आत्माको फलको रूपमा चाहिँ हाम्रो जीवनमा दिने कुरा यही हुन् भनेछ। गलाती पाँचमा जाउँ, त्यो कुरै सूचीलाई एकचोटि हेरौँ। गलाती पाँचको 22 पद, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप अर्थात शान्ति, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयम। यो कुरा चाहिँ फिलिपी 1 पनि छ, फिलिपी 1:11। दस पदबाट पढौँ, नौ पददेखि पढ्दैछ, गर्दा गर्दा एक पदमा पुग्छ होला ल। नौ पद, अनि म यहाँ प्रार्थना गर्दछु ज्ञानमा र सबै प्रकारका विवेचनामा, विवेचना भनेको छुट्याउन, तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, फलस्वरूप दस पद उत्तम कुराहरू तिमीहरूले जाँचेर थाहा पाउन सक र धार्मिकताका फलहरूले भरिँदै तिमीहरू ख्रिस्टको दिनसम्म इमान्दार र निर्दोष रहन सक। जुन फलहरू चाहिँ येशु ख्रिस्टद्वारा परमेश्वरका महिमा र प्रशंसाका निम्ति हुन्छ। यस्तो छ। अनि एफसी 5 पनि नजिकै छ, अझ पढ्न राम्रो हुन्छ। एउटा छिरेन भने अर्को त छिर्छ नि। घनले त्यो किल्लालाई ठोके जस्तै हो कि, त्यही गर्दैछु मैले। एफएसी 5:9, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै के हुन्छ, आत्माको फल हुन्छ। धार्मिकता आत्माको फल हो, हो यही भनेछ। यसरी रोमी 14:17 चाहिँ प्रकाश पारेको छ भन्ने देख्छ हामीले, होइन त? फर्केर जाउँ अब रोमी 14। अनि यो अब सर एकचोटि पढ्दाखेरि चाहिँ यसको माने चाहिँ अब छर्लङ्ग हुन्छ है। पढौँ त 13-17 अध्ययन गरेको कुरालाई। यसकारण अब उसो एकअर्काको न्याय नगरौँ, तर बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरा वा ठक्कर दिने कारण राख्दैनौ भन्ने संकल्प गरौं। म जान्दछु र प्रभु येशूमा निश्चित छु कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन, तर जसले कुनै कुरा अशुद्ध ठान्दछ त्यसैका लागि मात्र त्यो अशुद्ध छ। तर यदि तिम्रो भाइ तिम्रो खानेकुराका कारणले दुखित छ भने तिमी प्रेममा हिँडिरहेका छैनौ। जसका निम्ति ख्रिस्ट मर्नुभयो उसलाई तिमीले आफ्नो खानेकुराद्वारा नष्ट नगर। यसकारण तिमीहरूको भलाइको निन्दा हुन नदेऊ, किनकि परमेश्वरको राज्य खानु पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, मिलाप र आनन्द हो। अब रोमी 14:18 पद पढौँ, किनकि जसले यी कुराहरूमा ख्रिस्टको सेवा गर्दछ ऊ परमेश्वरका निम्ति मन पर्दो र मानिसहरूका निम्ति स्वीकार योग्य हुन्छ। लेख्दै हुनुहुन्छ है, रोमी 12 नै परमेश्वरको सेवाको कुरा गर्दै आउँदैछ, अनि अब यहाँ भन्छ जसले यी कुराहरूमा ख्रिस्टको सेवा गर्दछ। यी कुराहरू भनेको के हो? यी कुराहरू भनेको अभिभर्खर भनेको कुराहरू, धार्मिकता, शान्ति, आनन्द। हामीले ख्रिस्टको सेवा कसरी गर्नुपर्ने हो? हामीले ख्रिस्टको सेवा धार्मिकताको निम्ति जिएर उहाँको सेवा गर्ने हो। के भनेको थियो? धार्मिकताको दुईटा पक्ष छ। एउटा चाहिँ हामीले विश्वास गरेकै घडी हामी धर्मी ठहर्यौँ, त्यो चाहिँ के हो? हाम्रो ओहदा है, जहिले पनि छुट्याउनुहोस्। अब यहाँ कुरा गरिरहेको चाहिँ के हो? हाम्रो अभ्यास, हाम्रो हिँडाइ नै धार्मिकताको हिँडाइ भनेको ठिक हिँडाइ, जुन चिज सत्य छ, सही छ, ठिक छ, बाइबल सम्मत छ, त्यो बाटोमा हिँड भन्दैछ। धार्मिकताको निम्ति जिएर उहाँको सेवा गरिन्छ, त्यो चाहिँ पहिलो पत्रुस 2 एकचोटि हेरौँ त। पहिलो पत्रुस दुई अध्यायमा अनि चौबिस पदमा हामी पापहरूका निम्ति मरेर धार्मिकताको निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। यहाँ व्यवहारिक धार्मिकताको जीवन जिउन सिकाउनलाई चाहिँ क्रुस देखाइएको छ। जहिले पनि तरिकै त्यही हो। हामीलाई चाहिँ कल्वरी क्रुसको अनुग्रहलाई हेर्दै हामी चाहिँ पापको निम्ति त हामी निष्क्रिय होस्, अर्थात् हाम्रो पुरानो मानिस क्रुसमा टाँगिएको र उहाँसँग हामी जीवित पारिएको के को निम्ति? धार्मिकतामा जिउनको लागि। ख्रिस्टको सेवा धार्मिकताको निम्ति जिएर हो। अर्को चाहिँ ख्रिस्टको सेवा कसरी गर्ने हो? परमेश्वरको शान्ति दाबी गरेर हो हाम्रो दिनदिनको जीवनमा। योहन्ना चौधमा हामी त्यो पढौँ। योहन्ना चौध, यो संसारमा चाहिँ अहिले शान्ति छैन, प्रभुले नै भन्नुभयो संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ। तर उहाँले गजबको प्रतिज्ञा दिनुभयो, तर ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हो। उहाँमा शान्ति, हेर्नुहोस् न, योहन्ना चौधको सत्ताइस पदमा, शान्ति म तिमीहरूको साथमा छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो चाहिँ म तिमीहरूलाई दिन्न, तिमीहरूको हृदय विचलित नहोस् न त भयभीत होस्। ख्रिस्टको सेवा कसरी गर्ने? यो उहाँले लिऊ मेरो शान्ति भनेको शान्तिलाई अपनाएर हो। धन्यवाद भन्ने हो। ख्रिस्टको सेवा कसरी गर्ने? परमेश्वरको आनन्दको भरपूरी अनुभव गरेर गर्ने हो। योहन्ना पन्ध्र एघार पदमा प्रभु येशूले भन्नुभयो, मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस् भनेर नै मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। त्यसैले ख्रिस्टको सेवा यी कुराहरूमा भनेको छ। एकचोटि अब फर्काउँ त रोमी चौध, अठार, किनकि जसले यी कुराहरूमा धार्मिकता शान्ति प्रेममा चाहिँ ख्रिस्टको सेवा गर्छ ऊ परमेश्वरका निम्ति मनपर्दो अथवा ग्रहण योग्य र मानिसहरूको निम्ति स्वीकार योग्य हुन्छ। प्रभुलाई धन्यवाद होस्, हामीलाई चाहिँ प्रेमको व्यवस्था दिनुभएको छ। हामी एकाप्रति गर्नुपर्ने व्यवहार हामीलाई सिकाउनु भएको छ। उहाँले सिद्धान्तहरू दिनुभएको छ। कैयौँ कुराहरू छन् जुन चाहिँ ठ्याक्कै पद पाइँदैन, त्यो गर्नुहुन्छ कि गर्नुहुन्न, तर सिद्धान्त दिएको छ, त्यो सिद्धान्त अनुसार चाहिँ हामीले थाहा पाउन सक्छौँ यो चाहिँ मैले गर्नु हुँदैन, किनभने गर्न स्वतन्त्र छु तर अर्कोलाई ठेस लाग्छ भने मैले गर्नु हुँदैन। यो चाहिँ प्रेमको सिद्धान्त हो।